नमस्कार, रेडियो कार्यक्रम समय सन्दर्भमा तपाईँलाई हार्दिक स्वागत छ। रेडियो कार्यक्रम समय सन्दर्भमा हामी समसामयिक राजनैतिक घटनाक्रमका विषयमा कुराकानी गर्ने गर्दछौँ। आजको कार्यक्रममा हामीसँग नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा कञ्चनपुर जिल्ला क्षेत्र नम्बर 4 निर्वाचित सांसद एवं पूर्व मन्त्री रमेश लेखक हुनुहुन्छ। लेखकजी, स्वागत छ यहाँलाई।
धन्यवाद।
सन्चै हुनुहुन्छ?
ठिकै छु।
तपाईँ नेपाली काङ्ग्रेसको अधिवेशनबाट भारी मतले केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो। पहिलो कुरा त तपाईँलाई बधाई छ।
धन्यवाद, धेरै धेरै धन्यवाद।
के गर्दै हुनुहुन्छ आजभोलि?
म आजभोलि यही जिल्लातिर यसो निर्वाचन क्षेत्रतिर यसो भेटघाट गर्न पनि आएको हो र सँगसँगै यो संसदीय क्षेत्र विकास कोष र संसदीय क्षेत्र विशेष कार्यक्रम मा विभिन्न ठाउँमा जुन योजनाहरू तर्जुमा गरिएको थियो ती योजनाहरू कस्तो भइरहेछ तिनको चाहिँ त गुणस्तर अनि प्रगति त्यो हेरौँ भनेर आएको हो र त्यो हेरेर सकाएको छु हिजो।
अहिले देशको राजनीति के भइरहेछ?
अब अहिले देशको राजनीति त मूलत अब व्यवस्थापिका संसदको अधिवेशन चलेको छ र यो अधिवेशन बजेट अधिवेशन पनि हो र व्यवस्थापिका संसदको अधिवेशन चलिराखेका हुनाले राजनीति संसदमै छ भनौँ न, अब संसदभित्रै छ राजनीति।
दलहरूका बिचमा जुन किसिमको एकमत हुनुपर्ने हरेक कुरामा त्यो छ कि छैन अहिले?
यहाँले महत्त्वपूर्ण कुरा जिज्ञासा राख्नुभयो जस्तो लागेको छ। वास्तवमा जसरी हामीले मिलेर संविधान बनाएका थियौँ, सबै राजनीतिक दल आपसमा मिलेर एउटा सहमति सहकार्य र एकताका साथमा संविधान बनेको थियो, खास गरेर ठुला राजनीतिक दलहरूका बिचमा त्यो ढङ्गको सहकार्य र त्यो ढङ्गको सहमतिका साथ राजनीति अगाडि बढ्न सकिराखेका छैन। हो, त्यसमा कुनै पनि राजनीतिक वातावरण निर्माण गर्नका निमित्त सहमतिको सहकार्यको एकताको वातावरण निर्माण गर्नका लागि सरकार नै त्यो ठाउँ हो जसले पहल गर्नुपर्ने हुन्छ। सरकारले यसमा प्रयत्न पहल गर्नुपर्छ र अरूलाई पनि समेटेर लिएर जानुपर्छ। अहिले सरकारले गतिलो ढङ्गले त्यो वातावरण बनाउन सकिराखेका छैन।
नेपाली काङ्ग्रेसको अधिवेशन सम्पन्न भइसकेपछि एउटा अपेक्षा एउटा आशा मानिसहरूमा गरिएको थियो, अब राष्ट्रिय सहमतिको सरकार बन्छ, राष्ट्रिय सहमति निर्माण हुन्छ, सबै दलहरू मिलेर जान्छन्, राष्ट्र समृद्धिमा जान्छ भनेर, यो जान सकेन के कारणले?
होइन, हाम्रो त प्रयत्न त्यही हो। हामीले त के भने जसरी हामीले संविधानलाई सहमतिमा बनायौँ यसको कार्यान्वयन पनि सहमतिमा गरौँ भन्ने हो। त्यसमा अब राष्ट्रिय सरकार भन्ने कुरामा अब हाम्रो कुरो चाहिँ त के हो त भन्दाखेरि सरकार अब राष्ट्रिय भनेको त सबै सरकार राष्ट्रिय नै हुन्छन्, सहमतिको सरकार भनौँ न, सबै पार्टीको सहमतिको सरकार बनाउने कुरा एउटा भयो, अथवा सरकार सहमतिको बन्न सक्यो सकेन भन्ने कुरा एउटा भयो। सहमतिको सरकार नबने पनि सरकार बहुमतकै भए पनि बिग्रेन, लोकतन्त्रमा संसदीय पद्धतिमा बहुमतको सरकार हुन्छ, बलियो प्रतिपक्ष रहनुपर्छ, हामीलाई त्यसमा धेरै आपत्ति छैन। हाम्रो सरोकारको विषय अथवा नेपाली कङ्ग्रेसको केन्द्रीय विषय भनेको के हो त भन्दा अहिले राष्ट्रिय एजेन्डाहरू के हुन् त, पहिलो राष्ट्रिय एजेन्डा भनेको संविधानको सर्वस्वीकार्यता, अहिले पहिलो राष्ट्रिय एजेन्डा हो। संविधान जारी भयो, संविधान राम्रो छ, संसारकै राम्रा संविधानहरू मध्येको संविधान हो यो, तर संविधान जारी भइसकेपछि संविधानका प्रति के असन्तुष्टिहरू देखिएका छन् ती असन्तुष्टिहरूलाई पनि सम्बोधन गरेर संविधानको सर्वस्वीकार्यता गर्नुपर्छ भन्ने कुरा हो। अर्को कुरो संविधानको कार्यान्वयनको कुरा हो। त्यसपछि यहाँले अघि भन्नुभएको जस्तो मुलुकमा शान्ति र स्थिरता कायम गर्दै मुलुकलाई समृद्धितर्फ लिएर जाने कुरा हो, किनभने यो संविधान भन्ने कुरा अथवा चाहिँ त तपाईँले अहिलेको संविधानले दिएको संघीयताको सवाल, गणतन्त्रको सवाल, लोकतन्त्रका विषयहरू, बहुलताको कुरो, बहुदलीय प्रतिस्पर्धाको कुरो, यो सबै साधन हुन् कि राजनीतिक पद्धति भनेको आफैमा साधन हो, त्यो साध्य होइन। त साध्य के हो त भन्दा त्यो राजनीतिक पद्धतिका मार्फत मुलुकको समुन्नति, नागरिकको समृद्धि साध्य हो। त साधन मात्रै बनाएर त भएन नि त, लक्ष्य तय हुनु पऱ्यो र लक्ष्यसम्म पुग्नु पऱ्यो। त्यसो भएको हुनाले यी तिनवटा राष्ट्रिय एजेन्डा हुन् भन्ने लाग्छ मलाई। संविधानको सर्वस्वीकार्यता एक, दोस्रो संविधानको कार्यान्वयन, तेस्रो मुलुकको समृद्धि। मुलुकको समृद्धिका लागि शान्ति र स्थिरता आवश्यक हुन्छ, यो राष्ट्रिय एजेन्डा हुन्। अब हो यो राष्ट्रिय एजेन्डालाई प्राप्त गर्नका लागि अथवा सम्बोधन गर्नका लागि त्यहाँसम्म पुग्नका लागि एउटा राजनीतिक न्यूनतम सहमतिको आवश्यकता रहन्छ। त्यसका लागि सरकारै सहमतिको बनाइहाल्नुपर्छ भन्ने पनि छैन। जस्तो संविधानको कार्यान्वयनको सवालमा हामी प्रतिपक्षमा बसेका छौँ, संविधानको कार्यान्वयनको सवालमा हामी सरकारलाई सहयोग गरेर जान तयार छौँ। संविधानको सर्वस्वीकार्यताको सवालमा हामी सरकारलाई सहयोग गरेर जान तयार छौँ। तर सरकारले नै त्यो वातावरण बनाइराखेका छैन, हाम्रो मात्रै तयारीले पुग्दैन, सरकारले प्रतिपक्षलाई र अरू राजनीतिक दलहरूलाई पनि समेटेर लिएर जाने जिम्मेवारी निर्वाह गर्न सकेको छैन। त्यसो भएको हुनाले
होइन, सरकारले त पटक पटक मिलेर जाउँ जाउँ भनेर आह्वान गरे त देखिन्छ नि।
मिलेर जाउँ भनेर भाषणसम्म गरेको त देखिन्छ, भाषणले मात्रै पनि पुग्दैन। हामीले भाषण गर्दाखेरि एउटा गर्ने अनि चाहिँ त काम कुरो व्यवहार गर्दाखेरि फरक कुरो गऱ्यौँ भने पनि समस्या हुन्छ। त्यस कारण यो भाषण भन्ने कुरा त प्रायः कस्तो हुन्छ भने मैले भनिराखेकै छु है भन्नका लागि पनि गरिन्छ, होइन? त्यसो भएको हुनाले यथार्थमा जस्तो भनौँ न, अब तराई मधेसमा लामो आन्दोलन भयो, अब त्यो आन्दोलन काठमाडौँमा केन्द्रित भएको छ। अब आन्दोलनको चाहिँ त मापन कत्रो छ के छ, उसको विस्तारित रूप उसको प्रभावका तर्फ नजाउँ, आखिर छ आन्दोलन। अब त्यसलाई पनि त सम्बोधन गर्नका लागि त अलिकता गम्भीर ढङ्गले चाहिँ त गृह कार्य गर्नु पऱ्यो नि त। त्यो देखिए
यहीँनिर मैले एउटा जिज्ञासा राखिहालेँ, नेपाली काङ्ग्रेसको केन्द्रीय समितिको बैठकले आन्दोलनलाई समर्थन गर्ने भन्ने निर्णय गरे हो?
आन्दोलनलाई समर्थन गर्ने भनेर केन्द्रीय कमिटीको बैठकले निर्णय गरेका छैन।
अनि यो काङ्ग्रेसले समर्थन गर्दैछ भन्ने कुरा जो बाहिर आइरहेछ, यो चाहिँ के हो?
होइन, काङ्ग्रेसले समर्थन गर्दैछ भन्ने कुरा मैले पनि आज बिहान सञ्चार माध्यमहरूबाट सुने। यो चाहिँ त काङ्ग्रेसले कुनै कमिटीबाट निर्णय गरेर समर्थन गर्ने भनेर निर्णय गरे होइन। कहाँनिर चाहिँ त कुरो हो भने, जस्तो मैले भने नि त, संविधान जारी भइसकेपछि संविधानमा केही असन्तुष्टिहरू व्यक्त भएका छन्, तराई मधेसका केही सरोकारहरू छन्, तराई मधेसमा आन्दोलन भएको छ, अहिले त्यो आन्दोलन काठमाडौँ केन्द्रित भएको छ। त्यसरी नै आदिवासी जनजातिका केही सरोकारहरू छन्, दलितका केही मुद्दाहरू छन्, महिलाका केही सरोकारहरू छन्। त यसरी चाहिँ त कुराहरू उठिराखेका छन् र संविधानका प्रति असन्तुष्टि उठिराखेका छ भने कङ्ग्रेस के भनिराखेका छ भने, होइन, यो संविधान सबैको संविधान हो भन्ने अनुभूति गर्नु पऱ्यो, यसको सर्वस्वीकार्यता स्थापित गर्नु पऱ्यो भनेर हामीले भनिराखेको कुरा र तराई मधेसमा उठेको विचार र आन्दोलनमा सामञ्जस्यता छ, कुरो एउटै भइराखेका छ। अलग अलग पार्टीले एउटै कुरो गरिराखेका हुनाले समर्थन गरेको स्थिति देखिएको भयो।
तर यहाँनिर रमेशजी, संविधानको बारेमा जुन असहमति तराई मधेसमा देखियो त्यतिखेर, त्यो असहमति संविधानका धेरै बुदाहरू भन्दा पनि मुख्य कुरा नागरिकताको विषय एउटा र दोस्रो कुरा प्रदेशको सीमाङ्कनको विषयमा अलि असहमति देखिन्छ। त्यो असहमति नेपाली काङ्ग्रेसले सम्बोधन गर्न सक्ने अवस्था हो कि होइन?
होइन, यो दुई तिनवटा कुरा मात्रै होइन। यो जुन मधेसमा आन्दोलन गर्ने मधेस आधारित दलहरूको मोर्चा छ, त्यो मोर्चाका 11 मागहरू हुन्, उहाँले 11 कुरा राख्नुभएको छ, त्यसमा यहाँले भन्नुभएका कुराहरू पनि हुन् र मूलत के कुराहरू हुन् भने, एउटा कुरा उहाँहरूको चाहिँ त समावेशी भनेर मात्रै हुँदैन, समानुपातिक समावेशी प्रतिनिधित्वको सिद्धान्तलाई कायम गर्नुपर्छ संविधानमा भन्ने एउटा मुद्दा हो। अर्को मुद्दा उहाँहरूको चाहिँ त प्रतिनिधित्वको सिद्धान्तमा अर्को मुद्दा हो। प्रतिनिधित्वको सिद्धान्त भनेको प्रतिनिधित्वको विषयलाई संविधानमा सुनिश्चित गर्दा जनसङ्ख्यालाई आधार बनाउने कि भूगोललाई आधार बनाउने, अथवा जनसङ्ख्या र भूगोल दुइटैलाई आधार बनाउँदै गर्दा जनसङ्ख्यालाई ज्यादा भार दिने कि भूगोललाई ज्यादा भार दिने भन्ने लगायतको कुराहरू। दोस्रो कुरा प्रतिनिधित्वको सवाल हो। तेस्रो कुरा यहाँले भन्नुभएको जस्तो नागरिकताको सवाल पनि हो र त्यसका साथसाथै यहाँले भन्नुभएको जस्तो सीमाङ्कनको सवाल पनि हो। अब यसमा नेपाली कङ्ग्रेसकै नेतृत्वमा सरकार भएको बेला संविधान जारी भइसकेपछि दुईवटा कुरालाई सम्बोधन गर्नका लागि त काङ्ग्रेसले नै काङ्ग्रेसकै पहलमा काङ्ग्रेसकै नेतृत्वमा हामीले संविधानको संशोधन विधेयक ल्यायौँ। त्यसमा चाहिँ त समानुपातिक प्रतिनिधित्वको सिद्धान्तलाई सुनिश्चित गर्ने भन्यो, समावेशी भनेको ठाउँमा समानुपातिक समावेशी भन्ने ल्याउने भन्ने कुरा भयो एउटा कुरा। र अर्को कुरो चाहिँ त के भनेपछि जनसङ्ख्यालाई ज्यादा महत्त्व दिएर प्रतिनिधित्व सुनिश्चित गर्ने कुरा पनि भयो। त्यसले पनि उहाँहरूको फेरि सम्पूर्ण कुरामा उहाँहरूको चित्त बुझ्या छैन। जस्तो उदाहरणका लागि उहाँहरूको चाहिँ त्यो के भनेपछि अझै त्यसलाई चाहिँ त अरू केही थप कुराहरू प्रतिनिधित्वको सिद्धान्तमा उहाँहरू भनिरहनु भएको छ। नागरिकताको कुरा सम्बोधन भएको छैन, सीमाको कुरा सम्बोधन भएको छैन, अरू पनि उहाँहरूका एक दुईवटा कुराहरू छन् ती पनि सम्बोधन भएका छैन। त मैले आग्रह गर्न खोजेको कुरा के हो भने केही कुरा त सम्बोधन भयो फेरि त्यो पनि हो। त अब राखेका जम्मै माग पहिलो कुरा त महत्त्वपूर्ण कुरा के हो भने गम्भीरतापूर्वक बसेर छलफल गर्नु पऱ्यो, संवाद गर्नु पऱ्यो। पहिलो कुरा मागको कुरा त म तपाईँलाई एउटा अनुभव सुनाउन चाहन्छु। माओवादीले त कम्युनिस्टी संविधान बनाउने भन्ने हो नि त उहाँहरूको चाहना हो। हतियार उठाएर हतियारले नै सत्ता कब्जा गर्छु र हतियारले राज्य चलाउँछु भने हो नि त माओवादीले, होइन? तर हाम्रो शान्तिवार्तामा हाम्रो के अनुभव छ त भन्दा कम्युनिस्ट राज्य बनाउँछु, कम्युनिस्ट संविधान बनाउँछु, हतियारले सत्ता कब्जा गर्छु, हतियारले राज्य सञ्चालन गर्छु भनेर अगाडि आएको माओवादी अहिले आएर यो संविधानमा कम्प्रोमाइज गरे नि त। त्यो के हुँदो रहेछ भन्दा राजनीतिमा मागहरू उठ्छन्, विषयहरू उठ्छन्, विचारहरू उठ्छन्, तर त्यसमा संवाद गरेर छलफल गरेर कुराकानी गरेर एउटा साझा बिन्दु खोजेर एक ठाउँमा पुग्न सकिन्छ कि। त्यसो भएको हुनाले मधेस आधारित दलहरूले यो यो कुरा उठाएको छ, यो कुरा चाहिँ त सम्भवै छैन भनेर चुप्प लाग्ने कुरा पनि भएन, अथवा ती सबै कुरा सम्भव छन् तुरन्तै भइहाल्छ भन्ने कुरा पनि भएन। त आधारभूत विषय के हो त भन्दा कुनै पनि राजनीतिमा विचार उठ्छ, माग उठ्छ भने त्यसका बारेमा बसेर छलफल गर्दै गर्दा एक ठाउँमा पुगिन्छ कि, साझा बिन्दुमा पुगिन्छ। मैले माओवादीको अनुभव यसकारण सेयर गरेको कि एकदमै विपरीत विचार बोकेका राजनीतिक दलहरूका बिचमा पनि हामीले साझा बिन्दु खोज्यौँ भने तराई मधेसमा उठेको विचारका निमित्त साझा बिन्दु खोज्न नसकिने अवस्था होइन। खालि हाम्रो चिन्ता कहाँनिर हो भन्दा यसका बारेमा गम्भीरतापूर्वक पहल भयो कि भएन, गम्भीरतापूर्वक छलफल भयो कि भएन, अथवा हामीले भाषणमा होइन हामीले त सबैलाई वार्ता गरौँ आउनुहोस् भनेर भनिराखेकै छौँ, मात्रै भनिराखेका छौँ कि साँच्चीकै हामी गम्भीरतापूर्वक छलफल गरिराखेका छौँ। हाम्रो चिन्ता त्यहाँनिर हो र हाम्रो आग्रह के हो त भन्दाखेरि गम्भीरतापूर्वक संवाद भएन, गम्भीरतापूर्वक छलफल भएन, समस्या समाधान गर्नका निमित्त गम्भीर चिन्ता चासो व्यक्त भएन भन्ने हाम्रो चिन्ता हो सरकारबाट।
अस्ति एउटा कुरा आयो नेपाली राजनीतिमा, अब प्रचण्ड प्रधानमन्त्री बन्ने, नेपाली काङ्ग्रेसले त्यसलाई समर्थन गर्ने भन्ने खालको कुरा आयो। त्यो एकाएक फेरि एकै दिनमा त्यो चेन्ज भएको कुरा पनि आयो। यो के हो, यो कताबाट यसरी कुरा आउँछ, फेरि एकाएक चेन्ज हुन्छ?
भएको के हो भने प्रचण्डजी हाम्रो नेता कहाँ जानुभयो, नेपाली काङ्ग्रेसको नेता कहाँ, उहाँले के भन्नुभयो भने यो सरकारले न संविधान कार्यान्वयन गर्यो, न यसले मुलुकका लागि राम्रो गर्न सक्यो, यसले आन्तरिक राजनीति र बाह्य सम्बन्ध दुइटै कुरामा यो सरकार असफल भइसकेका छ। यसले बाह्य सम्बन्धमा पनि कूटनीतिक क्षमता दक्षता देखाउन सकेन, अत्यन्त ज्यादा असन्तुलित सम्बन्ध कायम गर्न थाल्यो विदेशसँग, मित्र राष्ट्रहरूसँग, र आन्तरिक रूपले पनि न संविधानको कार्यान्वयन गर्छ, न महँगी नियन्त्रण गर्न सक्छ, न कालाबजारी नियन्त्रण गर्न सक्छ भने यो सरकारसँग मेरो असहमति भयो, म सरकारमा बस्दैन। र यो सरकार आफू मात्रै असफल हुने होइन कि, यसले चाहिँ त मुलुकलाई पनि असफलतातर्फ लिएर जान थाल्यो। त्यसो भएको हुनाले विकल्प खोजौँ भनेर भन्नुभयो प्रचण्डले। हामी प्रतिपक्षमा बसेका, हामी पनि यो सरकार बनेको छ महिनापछि हामीले सरकारको मूल्याङ्कन गर्न सुरु गऱ्यौँ। काङ्ग्रेसले मूल्याङ्कन गर्न सुरु गरिसकेपछि हाम्रो पनि निर्कल त्यही हो, यो सरकार आन्तरिक बाह्य सबै किसिमले असफल भइसकेको छ र यो आफू मात्रै असफल हुँदैन कि मुलुकलाई पनि असफलतातर्फ लैजान्छ भन्ने हाम्रो पनि निष्कर्ष त्यही भएको, प्रचण्डको पनि निष्कर्ष त्यही भइसकेपछि प्रचण्डजीले विकल्प खोजौँ भनेर भन्नुभयो। हामीले विकल्प खोज्ने कुरामा स्वीकार गऱ्यौँ, हुन्छ विकल्प खोजौँ भन्यौँ र हामी बसेर छलफल गऱ्यौँ। छलफल गर्दाखेरि हामीले यही अघि मैले अनुरोध गरेको के भने संविधानको सर्वस्वीकार्यता स्थापित गर्ने, संविधान कार्यान्वयन गर्ने, मुलुकलाई समृद्धितर्फ लैजाने जनताका दिनानुदिनका जुन चाहिँ त उपभोगका वस्तुहरूमा सहज आपूर्तिको व्यवस्था मिलाउने र यो बजारमा देखिएको कृत्रिम अभाव कालो बजारी लगायतका कुराहरूलाई चाहिँ त समाप्त गरेर जाने भन्ने लगायतका एउटा साझा एजेन्डामा हामी अगाडि बढ्न सक्छौँ भनेर हामीले छलफल गरिराखेका थियौँ र सरकारको विकल्प खोजिराखेका थियौँ, त्यो सत्य हो। तर कमरेड प्रचण्डलाई के भयो थाहा भएन, उहाँ फेरि फर्किनुभयो। अब कमरेड प्रचण्ड छलफल गर्दा गर्दै फर्किनुभयो, अब किन फर्किनुभयो उहाँलाई थाहा होला। उहाँ फर्किसकेपछि हामी पनि चुप लागेर बस्यौँ।
म अलिकति अब अहिलेकै सरकारको विषयमा कुराकानी उठ्या हुनाले, भर्खरै नीति तथा कार्यक्रम पास भएको छ संसदबाट र अब त्यही आधारमा बजेट पनि आउला। यो नीति तथा कार्यक्रमले समग्र मुलुकको विकासलाई कसरी सम्बोधन गरेका छ, सम्बोधन गर्न सकेका छ कि छैन?
अब हेर्नुहोस्, यो नीति तथा कार्यक्रमका बारेमा टिप्पणी गर्नुपर्दा पहिला त म के आग्रह गर्न चाहन्छु भने, यो नेपाल सरकारले नीति तथा कार्यक्रम ल्याउँदा सामान्यतया यस्तै आउँछ, यो नीति तथा कार्यक्रममा एकदम गजबै कुरा आइगयो, गजबै नयाँ कुरा भयो भन्ने पनि छैन। अब यो के पनि छैन यसमा भन्ने पनि छैन। यो पहिला जुन नीति तथा कार्यक्रमहरू आउँथे करिब करिब त्यसकै निरन्तरता हो, निरन्तरता हो। त्यसो भएको हुनाले यो चाहिँ त एक खालको चाहिँ त निरन्तरता भएको हुनाले यसले गजबै राम्रो गरेको गजबै खराब गरेको होइन, तर यसमा हाम्रा केही सरोकारहरू रहे यो नीति तथा कार्यक्रममा। किन त भन्दा मैले अघि नै हामीले चर्चा गरिसक्यौँ, मैले निवेदन गरिसकेँ, अहिले जे राष्ट्रिय एजेन्डा हुन् त्यो राष्ट्रिय एजेन्डाका प्रति सरकारको प्रतिबद्धता नीति तथा कार्यक्रममा देखिएन, भेटिएन। ती कुराहरू नराखिकन सरकार चाहिँ त के भने पहिला जसरी चाहिँ त सामान्यतया नीति तथा कार्यक्रमहरू आउँथ्यो त्यसै चाहिँ त बाटोमा नीति तथा कार्यक्रम ल्याएर आयो। जबकि परिस्थिति के हो त भन्दाखेरि अहिले मुलुकको अवस्था विशिष्ट खालको छ, मुलुक विशिष्ट अवस्थामा छ। त्यो विशिष्ट अवस्थामा मुलुक रहेको अब स्थितिलाई मध्यनजर गरेर मुलुकका राष्ट्रिय एजेन्डाहरू जुन छन् त्यो राष्ट्रिय एजेन्डालाई सम्बोधन गर्ने गरेर नीति कार्यक्रम आएन र ती राष्ट्रिय एजेन्डाका प्रति ठोस प्रतिबद्धताका साथ आएन भन्ने हाम्रो मान्यता हो।
तपाईँले यसमा राख्नु भएको संशोधन प्रस्ताव चाहिँ के थियो?
त्यही हो, त्यही राष्ट्रिय एजेन्डाहरू नै हो। जस्तो अघि नै हामीले छलफल गऱ्यौँ, संविधानको सर्वस्वीकार्यताको स्थिति निर्माण गरिनुपर्छ भनेर नीति तथा कार्यक्रममा ठोस आउनु पर्यो। संविधानका प्रति जुन असन्तुष्टिहरू छन् ती असन्तुष्टिहरूलाई वार्ता र संवादका मार्फत सम्बोधन गरेर संविधान, यो संविधान सबै नेपालीको हो भन्ने सबै नेपालीलाई अनुभूति हुने गरेर यसको सर्वस्वीकार्यता स्थापित गर्नु पर्यो भन्ने एउटा हो। अर्को संविधानको कार्यान्वयन गर्नु पर्यो भन्ने अर्को हो। संविधानको कार्यान्वयन भनेको के हो त भन्दा संघीयताको कार्यान्वयन, लोकतान्त्रिक मूल्य र मान्यताका बारेमा संविधानले जुन कुरा बोलेको छ ती विषयहरूको कार्यान्वयन, मौलिक हक अधिकारका मार्फत जनतालाई जुन हक अधिकार दिने भनेर संविधानले प्रत्याभूत गरेको छ त्यसको कार्यान्वयन हो। अब गणतन्त्र पनि अब कार्यान्वयन त भएर गएको छ, अब त्यसको सुदृढीकरण र त्यसलाई अझ थप सबल बनाउने यी सबै कुराहरू चाहिँ त हो कार्यान्वयन भनेको। त्यसका सँगसँगै हामीले चाहिँ त बजारमा कालोबजारी छ, कृत्रिम अभाव छ, ग्यास पेट्रोल अनि मट्टी तेल डिजल लगायतका दैनिक उपभोगका सामग्री सहज रूपले जनताले पाइरहेका छैनन्। अब केही समय पहिलासम्म त सीमामा नाकाबन्दी छ, मधेसमा आन्दोलन छ भनेर चाहिँ त चित्त बुझाउने ठाउँ थियो, तर अहिले सीमामा नाकाबन्दी पनि छैन, मधेसको आन्दोलन पनि सुसुप्त अवस्थामा रहेको बेलामा पनि डिजल पेट्रोल मट्टी तेलको लाइन त घटेन, कृत्रिम अभाव त घटेन। त्यस कारण ती वस्तुहरूको सहज उपलब्धता हुनु पर्यो, कृत्रिम अभाव समाप्त हुनु पर्यो, कालाबजारी नियन्त्रण हुनु पर्यो भन्ने पनि हाम्रो संशोधन हो। त्यसका सँगसँगै जस्तो चाहिँ त के भनेपछि दण्डहीनताको स्थिति बन्नु भएन, होइन, दण्डहीनताको सम्भावना बढेर गएको अवस्था छ। त्यसरी नै न्यायपालिकामा अलिकता राजनीतिकरण बढ्ने स्थिति देखा परेको छ, त्यो न्यायपालिकाको राजनीतिकरण चाहिँ त बन्द गरिनुपर्छ भन्ने लगायतका चाहिँ त के ठोस प्रतिबद्धता सरकारको आउनुपर्ने कुरा हो। अर्को एउटा संशोधनको मूल बुदा के हो भने, यो संविधान जारी भइसकेपछि सरकारले 194 ऐनहरू एकमुष्ट संशोधन गर्नका लागि ल्यायो पार्लियामेन्टमा, व्यवस्थापिका संसदमा। अनि त्यो त्यो विधेयकहरू ल्याउँदाखेरि सामान्यतया यो चाहिँ त भने पहिलेको संविधानमा अन्तरिम संविधान लेखेको ठाउँमा नेपालको संविधान लेख्ने अन्तरिम संविधानका धारा भएको ठाउँमा अहिलेको संविधानका धाराहरू उल्लेख गर्ने भनेर नितान्त प्राविधिक ढङ्गले चाहिँ त मिलाउनका लागि ल्याइएको हो भनेर भनियो। अब हाम्रो पनि त्यसमा गल्ती भयो, पास गर्दा त हामी पनि थियौँ, तर सरकारले यसरी ल्याएर आयो कि नेपाली काङ्ग्रेस महाधिवेशनको हामी चटारोमा थियौँ, संविधान संशोधन जुन दिन गरियो त्यसै दिन राति 11-12 बजेतिर त्यो विधेयक पनि पास भयो। त्यसलाई चाहिँ त हामीले पनि राम्ररी हेर्न त पाएनौँ, तर त्यसमा यति चाहिँ त खराब कुराहरू सरकारले प्रस्ताव गरेको रहेछ कि कालाबजारी सम्बन्धी अपराधमा कालाबजारी गर्ने मानिसलाई 10 वर्ष कैदको सजाय गर्ने भनेर जुन कानुनमा लेखिएको थियो त्यो 1 वर्ष कैदको सजाय गर्ने भनेर ल्यायो,
शून्य काट दियो
10 वर्षलाई 1 वर्षमा ल्यायो। त्यसरी नै तपाईँको चाहिँ त भन्सार निकासी चोरी पैठारी लगायतका कुराहरूमा पनि सजाय घटाएर ल्यायो, अनि बजारमा खाद्य पदार्थमा हुने मिसावटका कुरामा पनि सजाय घटाएर ल्याएर आयो, र त्यसरी नै चाहिँ त अपराधजन्य कुराहरूको सजाय घटाएर ल्याएको स्थिति बनायो। हामी अहिले के भनिराखेका छौँ भने ल ठिकै छ त्यो व्यवस्थापिका संसदले पास गर्यो त्यसमा हाम्रो पनि कमी कमजोरी होला, तर चाहिँ त अब किन त्यति सजाय घटाएर ल्याएको त यसलाई चाहिँ त फेरि पुरानै ऐनमा जुन व्यवस्था छ त्यो कायम गरौँ, फेरि सरकारले विधेयक ल्याओस् र संशोधन गरेर 10 वर्ष कैदको सजाय भएकोमा 10 वर्षै गरौँ भनेर भनिराखेका छौँ। यो पनि एउटा दण्डहीनताको कुरा हो। एकातिर भाषण गर्दाखेरि चाहिँ त यो कालाबजारीलाई समूल नष्ट पारिनेछ भनेर भाषण गर्ने, अनि 10 वर्ष कैदको सजाय हुनेलाई 1 वर्षमा झारेर समूल नष्ट हुन्छ कालाबजारी भने त्यो पनि एउटा विषय हो। यी लगायतका विषयहरूमा 16 बुदामा चाहिँ त मैले संशोधन राखेको हो। अब त्यो कुरो सरकारले हो एउटा स्थानीय निकायको कुरो पनि थियो, स्थानीय निकायको निर्वाचन सरकारले मङ्सिरमा गर्ने भनेर प्रस्ताव गरेको थियो। हाम्रो मान्यता के हो भने स्थानीय निकायको निर्वाचन लाई नयाँ चाहिँ त सिमाना र सङ्ख्या स्थानीय निकायको नयाँ सिमाना र सङ्ख्या निर्धारण गर्नका लागि सरकारले आयोग बनाइसकेका छ। हाम्रो अहिलेकै संविधानको व्यवस्था अनुसार त्यो आयोगले यो फागुन मसान्तभित्र स्थानीय निकायको नयाँ सिमाना र सङ्ख्या निर्धारण गरिसक्नुपर्छ। फागुन मसान्तमा नयाँ सिमाना निर्धारण भइसकेपछि चैतको 1 गतेदेखि अहिलेको यो सिमाना कायम रहँदैन, तपाईँले निर्वाचन गरे पनि रहँदैन नगरे पनि रहँदैन हो। जब तपाईँ फागुनको महिनामा नयाँ सिमाना र सङ्ख्या निर्धारण गर्ने भनेर संविधानले भनिसकेका छ भने बरु चाहिँ त त्यो फागुनको कुरालाई मङ्सिरमै ल्याएर कार्तिकमै ल्याएर सिमाना र सङ्ख्या नयाँ निर्धारण गरेर नयाँ सिमाना र सङ्ख्या अनुसार निर्वाचन गरौँ भनेको हामीले, बरु मङ्सिरमै गरे पनि यदि मङ्सिरमा सम्भव हुन्न भने फागुनमा त संविधानले भनेको छ नयाँ सिमाना सङ्ख्या निर्धारण गर्नुपर्छ भन्दा त चैतमा निर्वाचन हुनसक्छ। चैत वैशाख भनेको मौसमका आधारले पनि अनुकूल समय हो भने एकदम फरक कुरा के हो त भन्दा नयाँ सङ्ख्या र सिमाना निर्धारण गरेर तपाईँले निर्वाचन गर्नुभयो भने सङ्घीयताका आधारमा हुन्छ त्यो निर्वाचन, यानि कि संविधानले सङ्घीयताको जुन व्यवस्था गरेको छ त्यो कार्यान्वयन हुने भयो। यदि होइन भने तपाईँले अहिलेकै सङ्ख्या र सिमानामा निर्वाचन गर्ने भनेको के हो त भन्दाखेरि यो त अन्तरिम व्यवस्था हो, अन्तरिम व्यवस्था हो र यो सङ्क्रमणकालीन व्यवस्था हो। अहिले चाहिँ त अन्तरिम अथवा सङ्क्रमणकालीन व्यवस्था अन्तर्गत निर्वाचन गरेर किन फेरि 5 वर्षसम्म मुलुकलाई तपाईँ सङ्क्रमणकालमा राख्नुहुन्छ या अन्तरिम व्यवस्थापनमा राख्नुहुन्छ, तदर्थ बादमा किन राख्नुहुन्छ भने निर्वाचन गर्न सकिन्छ संविधानको सङ्घीयताको कार्यान्वयनका साथ निर्वाचन गर्न सकिन्छ त्यसरी जाउँ भनेर हामीले भनेको। अब उहाँले निर्वाचन गर्नु छैन, अब निर्वाचनका लागि हामीले निर्वाचन गर्न खोजेकै हो, निर्वाचन गर्ने मुद्दा हामीले बढाएकै हो भन्ने कुरा होइन भने अब संविधान एकातिर अनि चाहिँ त निर्वाचनहरू अर्कोतिर गऱ्यो भने अब कसरी संविधान कार्यान्वयन हुन्छ।
वर्तमान सरकारले जे जे कुराहरू भनिरहेको छ, घर घरमा पेट्रोल ल्याउने, ग्यास पुर्याउनेदेखि लिएर पानी जहाज चलाउनेसम्मका कुराहरू आइरहेका छ, यसलाई कतिपय मान्छेहरूले हास्यास्पद रूपमा पनि लिइरहेका छन्। यो साँच्चै नेपालका लागि सम्भव छ या यो सस्तो लोकप्रियता लागि बोलेका कुराहरू हुन्?
अब हेर्नुहोस्, असम्भव त केही पनि छैन, होइन, सपना त हेर्नुपर्छ, फेरि सपनै हेर्नुहुन्न भन्ने होइन, फेरि सपना हेर्नुपर्छ, जसले सपनै देख्न सक्दैन उसले के गर्न सक्छ होइन। राम्रोका लागि, जस्तो यो मुलुकलाई म यस्तो बनाउँछु राम्रो बनाउँछु भनेर लक्ष्य राख्नु, एउटा गन्तव्य निर्धारण गर्नु, एउटा ड्रिम भन्छ नि सपना देख्ने कुरा राम्रो हो, तर कुरा के हो त भन्दा यथार्थवादी र व्यवहारिक हुनु पर्यो। जस्तो 10,000 मेगावाट बिजुली चाहिन्छ नेपाललाई, बनाउनु पर्छ, बन्न पनि सक्छ। 84-85 हजार मेगावाट विद्युतको सम्भावना छ हामी भनिराखेका छौँ भने 10,000 किन हुँदैन हो? तर अब होइन म त 5 वर्षमै बनाइदिन्छु 10 वर्षमै बनाइदिन्छु भनेको फेरि त्यो गफ हो, तपाईँको तयारी त्यो ढङ्गको छैन है। अनि चाहिँ त के भनेपछि भनिराख्नु भएको छ, त्यसरी नै अब 2 वर्षमा पेट्रोलियममा आत्मनिर्भर हुने भन्यो, पेट्रोलियममा नेपाल आत्मनिर्भर हुनुपर्छ त्यो ठिक छ, त्यसको लागि कति वर्ष चाहिन्छ यथार्थ कुरा त गर्नु पऱ्यो नि त होइन। भने त्यसरी नै तपाईँको अब चाहिँ त रेल गुडाउने कुरा भइरहेको छ होइन, रेल पनि गुडाउनु पर्छ, गुडाउन पाइन्छ, गुडाउनु पर्छ, कुनै न कुनै दिन नेपालमा रेल गुड्ला, तर त्यसको तपाईँले तयारी गरिरहनु भएको छ कि, त्यसको सम्बन्धित कामहरू गरिरहनु भएको छ कि? अब कमसेकम 1.5-2 वर्षमा रेल आइहाल्छ भनेर भाषण गरिरहनु भएको छ। त्यसैले कुरो के हो भने सपना नदेख्नु होइन, लक्ष्य निर्धारण नगर्ने होइन, गन्तव्य निर्धारण नगर्ने होइन, तर त्यो अनुसारको तयारी हुनु पर्यो र व्यवहारिक भएर यथार्थ परक र व्यवहारिक कुरा गर्नु पर्यो होइन। अब होइन भने यो हास्यास्पद लाग्छ, उखान टुक्का जस्तो लागिहाल्छ नि।
मैले अलिकति प्रसङ्ग मुडौँ, नेपाली काङ्ग्रेसमा नयाँ नेतृत्व आएको छ, नयाँ परिस्थिति सिर्जना भएको छ, अब नेपाली काङ्ग्रेसको गन्तव्य कता हो?
अब नेपाली काङ्ग्रेसको गन्तव्य त अघि नै मैले भनिसकेँ, एकपटक फेरि म दोहोऱ्याउन चाहन्छु, मूल कुरा के हो त भन्दा मुलुकको समृद्धि, एक एक नागरिकको समृद्धि, आर्थिक समृद्धि, उसको चाहिँ त सबै कुरामा उन्नति नै अन्तिम लक्ष्य हो र साध्य पनि त्यही हो। अब त्यो गर्नका लागि मुलुकमा स्थिरता चाहिन्छ, शान्ति चाहिन्छ हो, त्यो पूर्व शर्तहरू हुन् र लोकतान्त्रिक पद्धतिका मार्फत, लोकतान्त्रिक समाजवादी अर्थनीति अवलम्बन गरेर मुलुकमा समृद्धि ल्याउने काङ्ग्रेसको लक्ष्य पनि त्यही हो र काङ्ग्रेसले त्यही ढङ्गले काम गर्नुपर्छ।
संविधान कार्यान्वयनकै विषयमा काङ्ग्रेसमा पनि समस्या छ जस्तो लाग्छ, महासचिवले एउटा कुरा बोलिरहनु भएको छ, तपाईँको महामन्त्रीले एउटा कुरा बोलिरहनु भएको छ, सभापतिले एउटा कुरा बोलिरहनु भएको छ, अनि केही नेताहरूले अर्कै कुरा बोलिरहेको पनि सुनिन्छ। संविधान कार्यान्वयनमा काङ्ग्रेसभित्रै अलिकति गन्जागोल हो कि जस्तो पनि देखिन्छ?
छैन, काङ्ग्रेसमा एउटा कुरा पछिल्लो समयमा हामीले नजिकबाट हेऱ्यौँ भने के देखिन्छ भने कङ्ग्रेसभित्र संविधान निर्माणको सवालमा पनि मतान्तर थिएन, कङ्ग्रेसका मतान्तर अरू कुरामा हुन्, संविधानका अन्तर्वस्तुमा पनि काङ्ग्रेसको मतान्तर रहेन, संविधानलाई फ्रेम गर्ने कुरामा पनि, संविधानको रचना कसरी हुन्छ अथवा के तत्त्वहरू रहन्छन् संविधानमा भन्ने कुरामा पनि काङ्ग्रेसमा कुनै ठुलो मतान्तर रहेन। अब संविधान कङ्ग्रेसकै नेतृत्वमा संविधान बनिसकेका हुनाले अब संविधान भनेको अन्तिम दस्तावेज होइन, यसमा आवश्यकता अनुसार परिमार्जन हुन्छ, यसमा थप घटहरू भइराख्छन्, त्यो त हुने कुरा नै भयो।
संविधानकै मूलभूत विषय जसरी धर्मनिरपेक्षता, गणतन्त्रका विषयहरू छन्, यही सवालमा पनि काङ्ग्रेसका केही नेताहरूले त धर्मनिरपेक्षता हुँदैन भन्ने खालको कुरा बोलिरहेछन् नि।
अब यसो चाहिँ हेर्नुहोस् के छ भने अब कङ्ग्रेस लोकतान्त्रिक पार्टी हो, अब ठुलो पार्टी पनि हो, यसमा धेरै नेता पनि छन्, धेरै कार्यकर्ता पनि छन्, राष्ट्रिय मुद्दाहरूमा पार्टीभित्र विचारहरूमा विविधता देखिन्छ, स्वाभाविक हो, हामी दुईजना यहाँनिर बसिया छौँ, हजुरको र मेरो कुनै कुरामा विचार नमिल्न सक्छ, कतिपय कुरामा विचार मिल्न सक्छन्। काङ्ग्रेसको भनाइ के हो त भन्ने कुरा कहाँनिर हेर्ने हो, केले देखिन्छ त भन्दा काङ्ग्रेसको आधिकारिक निर्णय के हो, काङ्ग्रेसको आधिकारिक निर्णय अहिलेको संविधानमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने, धर्मनिरपेक्षता गर्ने, मौलिक हकमा धार्मिक स्वतन्त्रता राख्ने हो, यो काङ्ग्रेसको आधिकारिक निर्णय हो, त्यस कारण यही हो निर्णय हो हो। यहाँले भन्नुभयो जस्तो कुनै नेताले बोल्दाखेरि यसो गर्दा राम्रो हुन्थ्यो भनेर भनिदिएला, मैले पनि कुनै बेला यो कुरा यसो गर्दा राम्रो हुन्छ भनिदिन्छु, तर त्यो काङ्ग्रेसको आधिकारिक हुँदैन। तर के गर्न सकिन्छ त भन्दा काङ्ग्रेसभित्र छलफल गरेर काङ्ग्रेसले आफूले अहिलेसम्म निर्माण गरेका दृष्टिकोणहरूमा पनि त परिमार्जन त गर्न पाइयो नि त, परिवर्तन त गर्न पाइयो नि त। जस्तो हिजो लामो समयसम्म काङ्ग्रेस संवैधानिक राजतन्त्रका पक्षमा उभिएको पार्टी हो नि त, लामो समयसम्म संवैधानिक राजतन्त्र संवैधानिक राजतन्त्र भनेर काङ्ग्रेस उभिएको थियो। पछिल्लो समयमा आएर काङ्ग्रेसले गणतन्त्र भनेर भन्यो नि त, एउटा ठुलो राजनीतिक विचारमा परिवर्तन गर्यो नि त काङ्ग्रेसले, राज्य व्यवस्थाको एउटा ठुलो चाहिँ त तत्त्वमा आफ्नो विचार फेर्यो नि त काङ्ग्रेसले। भने अहिले काङ्ग्रेसले जुन विचार बोकेको छ त्यो विचारमा भोलिका दिनमा परिवर्तन हुनसक्छ। त्यसका लागि पार्टीभित्र चाहिँ त अन्तर्क्रियाहरू छलफलहरू हुन्छन्, पार्टीभित्र विचार जन्मिने, त्यो विचारको सम्प्रेषण हुने, विचारका बिचमा अन्तर्क्रिया हुने कुराहरू त स्वाभाविक हुन्छन्। त्यस कारण अहिले पनि काङ्ग्रेसभित्र धर्मनिरपेक्षता राख्नु हुँदैन त्यो भन्ने विचार पनि छ, फेरि नभएको होइन, त्यो काङ्ग्रेसभित्र मात्रै होइन अरू पार्टीहरूमा पनि छ। तर आधिकारिक निर्णय के हुन्छ त भन्दा पार्टीको संस्थागत निर्णय नै अन्तिम निर्णय हुन्छ, तर त्यसमा चाहिँ त यसो गर्दा राम्रो हुन्छ भनेर पार्टीभित्र आन्तरिक छलफल र विचारहरू त प्रवाहित हुन्छ।
नेपाली काङ्ग्रेसको महाधिवेशन सकिने बित्तिकै जुन खालको सन्देश तपाईँहरूले दिनुभएको थियो, अब पार्टी एक भएर जान्छ, अब हामी एक भयौँ भन्ने खालको सन्देश र नेतृत्व पनि त्यो एक भएको जस्तै खालको जुन दिन सफल हुनुभयो, तर त्यो एक महिना पछि नै अर्कै अर्कै खालको देखियो। नेपाली काङ्ग्रेसमा देउबा स्वेच्छाचारी ढङ्गले अगाडि बढे भनेर केही नेताहरूले असन्तुष्टि व्यक्त गरेर छुट्टै भेला समेत गरेको सुनियो।
अब यो हेर्नुहोस्, पहिला त यो काङ्ग्रेसको मात्रै होइन, यो सबै राजनीतिक दलको व्यथा यही हो। अब पार्टीभित्र विचार समूह छन्, कहीँनिर विचार समूह छन्, कहीँनिर व्यक्ति समूह छन्, जे होस् पार्टीभित्र विविध समूहहरू छन्, अरू पार्टीमा पनि छन्, काङ्ग्रेसमा पनि छन्। अब त्यो भएको कुरालाई भएको छैन भनेर पनि केही अर्थ भएन, यथार्थ त्यही हो। अब यो हो के त भन्दा लोकतान्त्रिक पद्धतिमा लोकतान्त्रिक पार्टीहरूमा विचारहरूमा विविधता हुन्छ, त्यसले विचारहरूमा पनि समूहहरू बन्छन् र राजनीतिक दलभित्र अब नेताहरू हुन्छन्, नेताहरूका चाहिँ त आफआफ्ना चाहिँ त कसैले कसै नेतालाई रुचाउँछ, कसैले कसै नेतालाई रुचाउँछ र त्यसरी पनि समूहहरूको निर्माण हुने गर्छ। एउटा कुरा त त्यो भयो, तर यो सबै कुराको छिनोफानो गर्ने भनेको लोकतान्त्रिक पद्धतिले छिनोफानो गर्ने हो, प्रक्रियाले छिनोफानो गर्ने हो। त्यो प्रक्रिया भनेको के हो भने जस्तो हामीले ओडादेखि केन्द्रसम्म अधिवेशनहरू गर्दै गएर एउटा चाहिँ त लामो एउटा लोकतान्त्रिक प्रक्रिया हामी चाहिँ त अभियानका रूपमा सञ्चालन गर्छौँ र निर्वाचनका मार्फत समितिहरू बन्छन्, निर्वाचनका मार्फत पार्टीले एउटा रचना तयार गर्छ होइन। अब त्यसो गर्दै गर्दा के हुन्छ भन्दा प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धामा हारजित हुन्छ, त्यो हारजितले पनि फेरि समूहहरू बन्ने गर्छन्, जित्ने समूह हार्ने समूहहरू बन्ने गर्छन्। त यो चाहिँ त एउटा स्वाभाविक कुरा हो। अब यो छ भनेर आत्तिने होइन कि, बरु कुरा के हो भने पार्टीभित्र विचारहरूमा द्वन्द्व हुन्छ, व्यक्तित्वका बिचमा पनि द्वन्द्व हुन्छ, विचारको द्वन्द्व र नेताहरूका बिचको व्यक्तित्वको द्वन्द्व हो, कन्फ्लिक्ट अफ पर्सनालिटिज, कन्फ्लिक्ट अफ थट्स, त्यो दुइटै कुरालाई चाहिँ त के भनेपछि व्यवस्थापन गरेर जाने हो, व्यवस्थापन गरेर जाने हो। र अहिले चाहिँ त के भनेपछि अब त्यो हामी व्यवस्थापनकै प्रक्रियामा छौँ, अब केही पनि भएको छैन भन्ने कुरा होइन। जस्तो तेरुवा महाधिवेशनपछि चाहिँ त अब एउटा नयाँ ऊर्जाका साथ पार्टी अगाडि आएको छ, केन्द्रीय कार्य समितिमा अब केन्द्रीय पदाधिकारीहरू पनि नयाँ निर्वाचित हुनुभएको छ, केन्द्रीय कमिटी बनिसकेपछि लगत्तै हाम्रो चाहिँ त संसदीय दलको निर्वाचन भएको छ, संसदीय दलमा पनि चाहिँ त नेताको निर्वाचन भएको छ। र तपाईँलाई अर्को एउटा कुरो आग्रह गरौँ, यो व्यवस्थापिका संसदको निर्वाचन भइसकेपछि लामो समयसम्म हामीसँग संसदीय दलको कार्य समिति पनि थिएन, खालि एकजना नेता मात्रै हुनुहुन्थ्यो, कार्य समितिको निर्वाचनसम्म भएको थिएन। तर अहिले कार्य समितिको पनि निर्वाचन भएर संसदीय दल व्यवस्थित गर्ने काम भएको छ, किनभने नेपाली कङ्ग्रेस त संसदको सबभन्दा ठुलो पार्टी हो नि त, सबभन्दा ठुलो पार्टीको संसदीय दल नै व्यवस्थित भएन भने त त्यसले पनि पार्टीमा पनि त त्यसको नकारात्मक प्रभाव पर्छ र पार्लियामेन्टभित्र पनि नेपाली काङ्ग्रेसको प्रभावकारी भूमिका हुँदैन। त्यसो भएको हुनाले संसदीय दललाई प्रभावकारी गर्ने प्रयत्न भएको छ, अब संसदीय दलपछि अब पार्टीलाई पनि चाहिँ त थप व्यवस्थित गरेर जानुपर्छ।
तर भातृ सङ्गठनहरूको जुन निर्वाचन हुनुपर्ने थियो त्यो चाहिँ हुन सकेका छैन, त्यो चाहिँ कहिलेसम्म हुन्छ?
निर्वाचन हुने कुरा भएको छ, अब त्यसका लागि चाहिँ त निरन्तर छलफल पनि भएको छ र प्रक्रियाहरू पनि अगाडि बढेका छन्। अब यो भातृ संस्थाको लामो समयदेखि निर्वाचन भएको छैन, फेरि निर्वाचनका लागि आवश्यक तयारी चाहिन्छ, त्यसका लागि निश्चित समय चाहिन्छ। मलाई लाग्छ चाँडै भातृ संस्थाहरूको महाधिवेशनहरू हुन्छन्।
हवस्, रमेशजी, यहाँले समय व्यस्तताका बावजुद पनि केही कुराहरू राख्ने मौका दिनुभयो, त्यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ।
धन्यवाद हजुरलाई, धेरै धेरै धन्यवाद छ।
आज हामीले नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य रमेश लेखकसँग समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी गऱ्यौँ। छलफलमा सहभागिताका लागि रमेश लेखकलाई धन्यवाद र कार्यक्रम सुन्नुभएकोमा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म विष्णु अवस्थी बिदा हुन्छु। नमस्ते, शुभ दिन।